بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وصلى الله على سيدنا محمد وآله الطاهرين ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين بسم الله الرحمن الرحيم ادع إلى سبيل ربك بالحكمة والموعظة الحسنة. آپ تمام طالب علموں کو اس تبلیغی ورکشاپ میں خوش آمدید کہتے ہیں اور امید کرتے ہیں کہ اس ورکشاپ کو پورا کرنے کے بعد انشاءاللہ آپ ان روشوں سے، ان راہوں سے اور ان میتھڈ سے آگاہ ہو جائیں گے کہ جو ایک مبلغ کے لیے لازمی اور ضروری ہیں، کہ جن کو بروئے کار لاتے ہوئے انسان عملی میدان میں لوگوں کو اللہ کے قرب کی جانب دعوت دے سکے. ہمارا موضوع کلی روش تبلیغ ہے. روش تبلیغ بہت بڑا ایک میدان ہے. روش تبلیغ میں جو ہمارا ذیلی موضوع ہے وہ ہے نوجوانوں اور جوانوں کو جذب کرنے کی راہیں، کس طریقے سے جوانوں کو اور نوجوانوں کو جذب کیا جائے دین کی جانب. یہ بات یاد رکھیے گا کہ کوئی بھی مبلغ جب تک کہ خود اس میں تشنگی نہ ہو، وہ دین کی تشنگی کو رفع کرنے کے لیے کسی بھی انسان کی پیاس کو نہیں بجھا سکتا. جب تک کہ خود انسان اہل خدا نہ ہو، وہ لوگوں کو خدا والا نہیں بنا سکتا. جب تک کہ خود انسان اہل دین نہ ہو، وہ لوگوں کو اہل دین نہیں بنا سکتا. تو سب سے پہلا نقطہ خود مبلغ کی جانب لوٹتا ہے کہ جس کو امیر المؤمنین علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ انسان کے لیے شائستہ اور سزاوار یہ ہے کہ وہ دوسروں کو تعلیم دینے سے قبل اپنی تعلیم کا آغاز کرے، دوسروں کو تہذیب نفس کی جانب مائل کرنے سے قبل اپنی تہذیب نفس کے لیے قدم اٹھائے. اور مبلغین کے جو ماہ مبارک رمضان میں جو اللہ کی قربت اور رحمت کا مہینہ ہے، اس میں لوگوں کو دین کی طرف متوجہ کریں گے. اور دین کی طرف متوجہ کرنے کے جو سب سے بہترین سن و سال بیان کیے گئے ہیں وہ دوران نوجوانی اور جوانی ہے. حضرت امام جعفر صادق علیہ الصلاۃ والسلام ارشاد فرماتے ہیں کہ علیکم بالاحداث فانہم اسرعوا الی کل خیر، تم پر نوجوانوں کی فکر کرنا لازم و ضروری ہے، اس لیے کہ وہ ہر خیر کی طرف بہت تیزی سے سرعت اختیار کرنے والے ہیں. علیکم بالاحداث، علیکم یعنی تم پر لازم و ضروری ہے، لا یضرکم تمہیں کوئی نقصان نہیں پہنچا سکتا، اذا تدیتم قرآن کہہ رہا ہے اگر تم ہدایت یافتہ ہو تو کوئی گمراہ تمہیں نقصان نہیں پہنچا سکتا. علیکم یعنی تم پر لازم و ضروری، احداث یعنی جو سن بلوغ کی جانب قدم بڑھا رہا ہے. حدث، حادثہ، ایک نئی بات کو کہا جاتا ہے، یعنی وہ نوجوان کے جو ابھی سن بلوغ کی جانب قدم بڑھا رہے ہیں، ان کی فطرت پاک ہے، ان کی پاکیزہ فطرت کو خدا کی فطرت سے ہم آہنگ کرنے کی کوشش کرو قبل اس کے کہ وہ دوسرے افکار و نظریات ان پر حملہ آور ہوں. آپ دیکھیے جنگ صفین سے واپسی پر مولا علی ایک نامہ اخلاقی لکھتے ہیں، مکتوب نمبر 30. جنگ صفین کون سے سن میں ہوئی تھی؟ 38 ہجری میں۔ امام حسن کی عمر شریف کتنی ہونی چاہیے؟ کون سے ہجری میں امام حسن کی ولادت ہوئی ہے جی؟ 35 سال تقریباً۔ امام علی اپنے 35 سالہ فرزند برومند کے لیے ایک نام اخلاقی لکھ رہے ہیں، توجہ رکھیے گا، اور اس میں ذکر کر رہے ہیں کہ قبل اس کے کہ دوسرے افکار و نظریات تم پر حملہ آور ہوں، میں چاہتا ہوں تمہاری تادیب نفس اور تحصیل یعنی تزکیہ کے لیے تمہارے لیے کچھ چیزوں کو بیان کروں۔ ایک 35 سالہ رشید انسان کے لیے، اپنے فرزند کے لیے، یعنی امیر المومنین پھر وہاں پر جو چیزیں ذکر کرتے ہیں وہ 35 سالہ انسان کے لیے نہیں ہیں، وہاں امیر المومنین بچوں کے لیے، وہ افراد جو سن بلوغ میں قدم رکھ رہے ہیں ان کے لیے در حقیقت ذکر کر رہے ہیں، توجہ رکھیے گا۔ بظاہر یہ نامہ ایک 35 سالہ انسان کو جو رشید ہے، کامل ہے، شادی کر چکا ہے، صاحب فرزند ہے، ایک رشید پختہ اور کامل شخص کے لیے لکھا جا رہا ہے، لیکن اس میں جو مطالب ہیں وہ مولا کائنات علیہ الصلوۃ والسلام بچوں کے لیے ذکر کر رہے ہیں۔ کبھی موقع ملے تو اس کا ضرور مطالعہ کیجئے گا۔ اس کو نامہ اخلاقی یا مکتوب نمبر 30 جو معروف ہے، اس میں مولا کائنات فرماتے ہیں، اور اس میں مولانا نے کہا کہ قلب جو بچے کا دل ہے، کل ارض الخالیہ، ایک خالی زمین کے مانند ہوتا ہے، جو کچھ بھی اس میں ڈالا جاتا ہے وہ اسے قبول کر لیتا ہے۔ بس ہماری زیادہ تر توجہ نوجوانوں جوانوں پہ ہونی چاہیے تاکہ ان کی پاکیزہ فطرت سے استفادہ کرتے ہوئے ان قرب الہی کے لیے آماد و تیار کر سکے۔ درود بھیجے محمد و آل محمد۔ اس بنا پر ضروری ہے، ظاہری بات ہے کہ جب آپ تبلیغ کرنے جائیں گے تو آپ کے جو مخاطبین ہیں وہ بزرگ بھی ہیں، بوڑھے بھی ہیں، جوان بھی ہیں، بچے بھی ہیں، خواتین بھی ہیں، مختلف قسم کے لوگ، صنف کے لوگ جو ہے وہ آپ کے مخاطب قرار پائیں گے، اور آپ کو ہر ایک کے ساتھ اس کی ذہنی سطح کے مطابق کلام کرنا پڑتا ہے۔ جب کوئی ان نون شخص کبھی مجھ سے کوئی سوال کرتا ہے جس کو میں نہیں جانتا، یہ جس کو فون پہ یا کسی بھی طریقے سے میں پوچھتا ہوں، آپ کی عمر کیا ہے بیٹا، آپ کون سی کلاس میں ہیں، تاکہ اس کو اس کی ذہنی سطح کے مطابق جواب دیا جائے۔ ممکن ہے میں ایک جواب دوں اس کی سمجھ میں نہ آئے، یا اس کا غلط معنی لے، یہ بھی ممکن ہے۔ مثال کے طور پر کسی شخص نے سوال کے جواب دیا، بعد میں چلا اس نے غلط معنی لیا، تو اب طریقہ یہ بنایا کہ کوئی بھی ان نون شخص سوال کرتا ہے تو پوچھنا آپ کی عمر شریف کیا ہے، کون سی کلاس پڑھتے، تاکہ ایک اندازہ ہو سکے کہ کس لیول کا ہے یہ۔ بہرحال علیکم بالاحداث، جو سن بلوغ کی طرف قدم بڑھا رہے ہیں، سب سے بہترین چیز جو ضروری ہے وہ یہی ہے نوجوانوں کے لیے، جوانوں کے لیے، کہ وہ دین سیکھیں۔ اور الحمدللہ آپ سب جوان ہیں اور آپ بہتر صورت میں جا کر ایک اچھے انداز سے دین کی شرح کر سکتے ہیں۔ فَإِنَّهُمْ، اب امام اس کی تشریح کر رہے ہیں، فَإِنَّهُمْ أَسْرَعُوا إِلَىٰ كُلِّ خَيْرٍ، فَإِنَّهُمْ، یہ نوجوان أَسْرَعُوا، أَسْرَعُوا یعنی سرعت اختیار کرنے والے ہیں، إِلَىٰ كُلِّ خَيْرٍ، خیر جو ہے کس کے وطن پر ہے، افاظ و تفضیل پہ ہے یا نہیں ہے جی، یعنی کیا معنی ہوگا، اسرعوا الى کل خیر، یعنی ہر خیر جو سب سے زیادہ خیر ہے، سب سے زیادہ بہتر ہے، اس کی طرف سرعت اختیار کرنے والے۔ سرعت اختیار کرنے والے کیا، چونکہ فطرت صاف ہے، بالکل مثال ایسے ہی ہے جیسے راستہ آپ کو ایک منزل طے کرنی ہے، راستہ آپ کو طے کرنا ہے، منزل تک پہنچنا ہے، اور آپ کی ونڈ اسکرین بالکل صاف ہے، جب بالکل صاف ہے تو آپ بہت تیزی کے ساتھ جو ہے وہ راستہ طے کر سکیں، لیکن جب بادل آ جائیں، مطلب ابر آلود ہو جائے، بارش ہو جائے، راستہ دھندلا جائے، سخت گرمی کی وجہ سے سراب ہو، بخارات اٹھ رہے ہوں اور کچھ نظر نہ آ رہا ہو، تو اب یہاں پہ صورت اختیار نہیں کی جاتی۔ امام کہہ رہے ہیں چونکہ ان کی فطرت پاک ہے، یہ پاکیزہ فطرت ان کو خدا کی طرف بہت تیزی سے لے جائے گی. اور جب بھی انسان اپنی فطرت کو پاک کرے گا، غبار آلود فطرت کو دھوئے گا، غبار آلودگی کو صاف کرے گا، وہ اتنا ہی زیادہ تیزی سے لوٹے گا. اسی لیے آپ دیکھیں روز عید کو روز عید اس لیے کہا جاتا ہے کہ انسان پاکیزگی کی طرف لوٹتا ہے 30 مہینے کے روزوں کے بعد، وہ اپنی اصل حقیقت کی طرف لوٹتا ہے، یعنی گناہوں سے پاک ہونا. روز عید در حقیقت انعام ملنے کا دن ہے، جیسے کہ امام حسن نے فرمایا، کچھ لوگ مسکرا رہے تھے تو امام نے کہا کہ آج مسکرانے اور کھیلنے کودنے کا اور بیہودہ کاموں اور بے مقصد کاموں میں دن گزارنے کا یہ وقت نہیں ہے، بلکہ کیا ہے، انعام اور اپنی جزا پانے کا دن ہے. روز عید کو عید اس لیے کہا جاتا ہے کہ آدھا یعید و عیدن، کہ انسان لوٹ رہا ہے اپنی فطرت کی طرف، کہ 30 مہینے کے ریاضت کے بعد انسان کیا ہے، اپنی پاکیزہ فطرت کو پا رہا ہے. تو یہ پاکیزہ فطرت بہت زیادہ ہے ہمیں، اور یہ بچوں میں اور نوجوانوں میں بہت زیادہ ہے. اب یہاں پر میں کلاسیفیکیشن کروں گا نوجوانوں کی اور جوانوں کی. برادران کیا وہ وائٹ بورڈ لینے گئے تھے ابھی تک؟ یہ نہیں، ایک اور لے کے آئے، تو اگر ہوتا تو وہ بہت زیادہ مؤثر ہوتا، کیونکہ کچھ چیزیں ذہن میں تھیں جن کو گراف کی صورت میں بیان کرنا تھا. نوجوان یعنی جو جوانی میں قدم رکھ رہا ہے، یعنی جو سن بلوغ کی طرف قدم بڑھا رہا ہے، یعنی نوجوانی کا جو معیار قرار دیا گیا ہے، جو سن بتایا گیا ہے، وہ 14 سال سے لے کر 16 سال 17 سال تک یہ ہے، اور اس کے بعد پھر جوانی کا اسٹیج ہے. امام فرما رہے ہیں کہ لازم ہے تم پر، قرآن کہہ رہا ہے بلاؤ، دعوت دو، ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنۃ، دعوت دو لوگوں کو سبیل رب کی طرف، اپنے پروردگار کے راستے کی طرف دعوت دو، بالحکمت، پہلی روش کا بیان کی بالحکمت، والموعظۃ الحسنہ اور حسنہ کے ذریعے. درود بھیجیے محمد و آل محمد. دعوت دو، دعوت دو کیا مراد؟ بولا، کھینچ کے لے جاؤ، ہاتھ پکڑ لو، پیچھے سے دھکا دو، اپنی طرف کھینچو، نہیں. قائد وہ ہوتا ہے جو آگے چلتا ہے، لوگ اس کے پیچھے چلتے ہیں. سائق وہ ہوتا ہے جو پیچھے سے لکڑی مار کے ہنکاتا ہے. سائق نہیں بننا ہے، دعوت دینی ہے، ہاتھ نہیں پکڑنا ہے. دیکھیں لطافت کیا ہے، او دو، دعوت دو، جس کو فارسی میں کہتے ہیں مشک آنس کے خود بگوید، نان کے عطار بگوید. مشک وہ ہے جو خود بخود کہے گی کہ میں مشک ہوں، نہ کہ وہ عطار کہے کہ جناب یہ مشک بہت اعلیٰ ہے، بہت بڑھیا ہے، بہت عمدہ ہے. آپ نے دعوت دینی ہے، پہلا نقطہ کہ دعوت دینی ہے، انہیں بولانا ہے آپ نے، کھینچنا نہیں ہے، زبردستی نہیں کرنی. اب اس کی روشیں ہیں کہ کیسے دعوت دی، جو وہ انشاءاللہ ہم گفتگو کریں گے. الی سبیل ربکا، صراط رب کا نہیں کہا ہے. صراط و سبیل میں کیا فرق ہے؟ علامہ طباطبائی نے کہا کہ صراط وہ صراط مستقیم ہے کہ جو دین کی طرف جا رہا ہے, سبیل وہ راستے ہیں کہ جو صراط پر آ کر ختم ہوتے ہیں. ایک کیا ہوتی ہے, ایک ہائی وے ہوتی ہے اور ایک کچھ لنک روڈ ہوتی ہیں جو ہائی وے پہ آ کے ملتی ہیں. انسان مختلف سبیلوں سے, مختلف راستوں سے, مختلف رویشوں سے صراط پہ آتا ہے اور پھر صراط سے در حقیقت اپنا سفر شروع کرتا ہے. ایسا نہیں کہ صراط خدا کی طرف نہیں ہوتی, نہیں, صراط خدا کی طرف ہوتی ہے, لیکن سبیل بھی خدا ہی کی طرف دعوت دے رہی ہوتی ہے. رب کا تیسرا نقطہ کیا ہے؟ پروردگار, تربیت کرنے والا. یہی وجہ ہے کہ حضرت موسیٰ سے جب پوچھا تو کہا ربنا الذی اعطا, سورہ طہٰ, ربنا الذی اعطا کل شیء خلقہ ثم ہدا, ثم ہدا, ربنا الذی اعطا کل شیء خلقہ ثم ہدا, ہدایت کی. پس سبیل رب کا, رب کا یعنی پروردگار کی طرف, یعنی تربیت کی طرف, یعنی نقص سے کمال کی طرف, یعنی پستی سے بلندی کی طرف لے جانا ہے. اب یہاں پہ کہا بالحکمتیں, پہلی روش کا بیان کی حکمت, عقل اور دانائی کی باتوں کے ذریعے سے, والموعظۃ الحسنہ, اور وہ موعظہ جو حسنہ بھی ہو. توجہ رکھیے, صرف موعظہ نہیں کہا, صرف وعد و نصیحت نہیں کہا ہے, بلکہ وہ موعظہ جو حسنہ بھی ہو, جس میں حسن بھی ہو. یہ حسن جو ہے وہ مخاطب کی ذہنی سطح کے مطابق ہونا چاہیے. اب مثلا امام نے کہا علیکم بالاحداث, فإنهم أسرعوا إلى كل خير. یہاں پہ کیا ہے, یعنی وہ نوجوان, نوجوان وہ صورت اختیار کرنے والے ہیں. یہ صورت اختیار کرنے والے کہاں جائے گا؟ یہ صورت جو سبیل ربکا کی طرف لوٹے گا. آپ کا کام کیا ہے؟ آپ کا کام یہ ہے کہ دعوت دیں گے, پہلی بات یہ. اور دعوت بھی دو روشوں سے ہے. پہلی روش کیا ہے؟ حکمت اور دانائی کی باتوں کے ذریعے سے. اور دوسرا کیا ہے؟ موعظہ حسنہ, یعنی وعد و نصیحت کے ذریعے سے. اب آ جائیے روش پر. خوب, مشہور معروف حدیث ہے, ان معاشر الانبیاء ان کلم الناس علی قدر عقولہم, ہم گروہ انبیاء کو یہ حکم دیا گیا ہے کہ ہم لوگوں کی ذہنی سطح کے مطابق کلام کریں. یہ ایسا نہیں ہے کہ اس کو ہم کہیں گے جناب یہ اس میں خلوص نہیں ہوگا. ایک وقت آپ ایک بڑے سے خطاب کرتے ہیں, بڑے سے بات کرتے ہیں تو آپ کا انداز کچھ اور ہوگا. ایک وقت آپ بچے سے بات کرتے ہیں, آپ کا انداز کچھ اور ہوگا. ایک طرف مثلا انٹر کے یا گریجویٹ کے کسی طالب علم سے کلام کرتے ہیں, آپ کا انداز کچھ اور ہوگا. یہ انداز میں جو تبدیلی آ رہی ہے, اس کو نفاق نہیں کہا جائے گا. نفاق تو وہ ہے کہ جناب آپ کی حقیقت کچھ اور ہو, آپ اس کو دکھا کچھ اور رہے ہوں. بعض ہوتا ہے, بعض لوگ اس منافقت میں بھی گرفتار ہو جاتے ہیں کہ وہ کچھ ہوتے نہیں ہیں لیکن وہ اپنے آپ کو دکھا رہے ہوتے ہیں کہ مثلا میں بہت بڑی چیز ہوں یا بہت بڑا مثلا میرے پاس علم ہے. یہاں پر ذہنی سطح کے مطابق کلام کرنا در حقیقت کیا ہے؟ وہ عین عقل ہے, جس کو رسول کا ان معاشر الانبیاء ان نکلم الناس علی قدر عقولہم. ٹھیک ٹھیک درود بھیجے محمد و آل محمد پر. دیکھیے دو گروہ بنا لیں آپ, دو گروہ, ایک جوان اور ایک نوجوان, یعنی 15 سال تک کے بچے, یعنی انڈر میٹرک, اور پھر میٹرک سے اوپر کے بچے. سب سے بہتر چیز کیا ہے کہ قبل اس کو شروع کروں, ایک اور نقطہ آپ کی خدمت میں عرض کروں کہ آپ جس علاقے میں بھی جائیں, جس مسجد میں بھی جائیں, جس جگہ پہ بھی جائیں, ایک مہینے کی, 20 دن کی, 22 دن کی تبلیغ کے بعد ان کو چھوڑ کے مت آئیے. رابطے میں رہیے. الحمدللہ تقریباً ہر جگہ انٹرنیٹ ہے، ہر جگہ موبائل موجود ہیں، کوئی واٹس اپ گروپ بنائیے تاکہ وہ آپ سے مرتبط رہیں، رابطے میں رہیں، یہ بہت ضروری ہے. آپ دو مہینے، ایک مہینہ، 20 دن 22 دن تبلیغ کر کے آتے ہیں اور بڑا تیر مارا آپ نے، جناب یہ کر دیا وہ کر دیا، اس کے بعد ایک سال تک چھٹی، کوئی رابطہ نہیں. پھر کبھی چھٹیوں میں گئے، پھر کسی سے ملاقات ہو گئی، یہ طریقہ درست نہیں ہے. اگر آپ چاہتے ہیں کہ آپ کی تبلیغ کا اثر ہو تو ان سے مرتبط رہیں، ان کے ذہنوں میں اٹھنے والے سوالات. حتیٰ کہ یہ روش ہم نے کراچی میں بھی استعمال کی ہے کہ مختلف علاقوں میں جو اعتکاف ہوئے تھے، ہم نے ان سے کہا کہ آپ لوگ گروپ بنائیے اور اپنے جتنی معتکفین ہیں ان سے رابطے میں رہیں سال بھر، کچھ نہ کچھ تھوڑا بہت ان کے ذہنوں میں جانا چاہیے. ایسا نہیں کہ 3 دن آپ نے لگاتار محنت کی، کھلایا پلایا، درس ورد، اس کے بعد چھٹی. تو بہترین کام کیا ہے آپ کے لیے؟ ایک تبدیلی یہ ہے، ان سے مربوط اور متصل رہیے، خواہ وہ واٹس اپ کے ذریعے سے، فیس بک کے ذریعے سے، سوشل میڈیا کے ذریعے سے، ای میل کے ذریعے سے، ایس ایم ایس کے ذریعے سے، خواہ کسی بھی ذریعے سے ہو مرتبط رہیے. خوب، اب آ جاتے ہیں روش پر. دو گروہ سنی، دو اسٹیجز ہیں، ایک نوجوان اور ایک جوان. نوجوان یعنی 15 سال یا انڈر میٹرک، ٹھیک، اور جوان یعنی میٹرک سے اوپر، یعنی انٹر گریجویٹ. خود ایران میں اس سلسلے میں بہت زیادہ کام ہوا ہے، نوجوانوں کو دین سکھانا، نوجوانوں کو عقائد سکھانا، نوجوانوں کو احکام سکھانا. خوب، احکام سکھانا خود ایک بہت بڑا مسئلہ ہے، چل جائے کہ جو بچے سن بلوغ میں آ رہے ہیں ان کی ذہنی سطح کم ہے، ان کو سارے مسائل کیسے بتائے جائیں جو ان کے لیے مبتلا بے ہیں، عقائد کیسے بتائے جائیں، پوری ایک میکینزم تیار کیا گیا ہے. اب ظاہر سی بات ہے کہ وہ ساری چیزیں میں یہاں ڈسکس نہیں کر سکتا، لیکن بہت ضروری ہیں وہ. آپ کسی ایسے علاقے میں جاتے ہیں جہاں آپ کو احکام بتانے ہوں گے، آپ کیسے بتائیں گے؟ بعض اوقات جو ہے وہ بعض فرہنگوں میں، بعض ثقافتوں میں، بعض علاقوں میں گفتگو کرنا جو ہے وہ شاید معیوب سمجھا جائے، کیونکہ ہر اپنی جو جتنے بھی علاقے ان کی اپنی ثقافتیں ہوتی ہیں، ان کا اپنا ایک رنگ ہوتا ہے. تو اس چیز کا بھی بہت زیادہ خیال رکھا جائے کہ جو ہے وہ ثقافتوں کو مد نظر رکھا جائے تاکہ اس ثقافت کے مطابق جو ہے وہ کلام کیا جائے. ممکن ہے میں کسی ایسے علاقے میں چلا جاؤں جو میری ثقافت سے مرتبط نہیں ہے، اور میں اپنے ذہن میں جو چیزیں ہیں ان کے مطابق کلام کروں، پتہ چلا اس کا الٹا نتیجہ نکلا. تو یہ چیزیں بھی، ان چیزوں کی طرف توجہ ہونی چاہیے. بہرحال، نوجوان اور جوان یہ دو گروہ سنی ہیں. نوجوانوں کی جو اس وقت خصوصیات ہوتی ہیں، وہ چار قسم کی خصوصیات ہیں. ان چار قسم کی خصوصیات کو ذہن میں رکھیں. پہلی کیا ہے؟ خام ہوتے ہیں، نہ تجربہ کار ہوتے ہیں، آئیڈیلزم کے متوالے ہوتے ہیں، اور دوستی کے دل دادا ہوتے ہیں. تیرہ، چودہ، پندرہ تقریباً یہ چار بنیادی ان کی خصوصیات ہیں. خام ہوتے ہیں، یعنی بالکل کوئی پختگی نہیں ہوتی ان میں. مثلا، یا خام سے مراد کیا ہے؟ لا علم ہوتے ہیں، یا علم کم ہوتا ہے، لا علم یا علم کی کمی ہوتی ہے. علم کی کمی ہوتی ہے تو انسان نہ پختہ ہوتا ہے. مثلا ایک نوجوان دوسرے نوجوان سے، ایک بچے دوسرے بچے سے، یار میں نے فلا غلطی کر دی، ماں باپ کے پاس تو نہیں جا رہا ہوں. وہ کہے گا کہ جناب میرے دوست نے ایسا کہے تو تم یہ کھا لو، تم فلاں کام کر لو. اندھیرے میں تیر چلانا ہے، خام ہے، نہ تجربہ کار، تجربہ نہیں ہے اس کے پاس. آئیڈیلزم کا متوالا ہے. آپ دیکھیں گے کہ 15-16 یہ بچے جو ہیں، ان میں ایک اور چیز آپ دیکھیں گے کہ شاید شہری زندگی میں زیادہ ہو، چھوٹے علاقوں میں یہ چیز کم ہو، لیکن اب تو ثقافت ایک جیسی ہوتی جا رہی ہے، وہ یہ ہے کہ گھنٹوں وقت خرچ کرتے ہیں اپنی آرائش پر، آپ نے دیکھا ہوگا، گھنٹوں وقت کر دیں گے، 20-20 منٹ لگا دیں گے جناب، ان کے بال سیٹ نہیں ہو رہے ہوتے ہیں، ادھر امی بلا رہی ہوتی ہیں، ادھر بال سیٹ نہیں ہو رہے ہوں، جب تک بال سیٹ نہیں ہوں گے وہ کوئی کام نہیں کرے گا۔ آئیڈلزم کا متوالا ہے، یعنی اس کو اگر یہ پتہ چل جائے کہ فلاں چیز اچھی ہے، فلاں اسٹائل اچھا ہے، تو وہ اس کو یہ پیچھے جائے گا۔ دوستی کا عنصر بہت زیادہ ہوتا ہے، آپ یہ دیکھیں گے کہ یہ جو ایج ہوتی ہے انڈر میٹرک کی، ان میں دوستی کا عنصر بہت زیادہ ہے۔ اگر آپ نے کسی کے دوست کو برا کہہ دیا تو زمین و آسمان ایک کر دیا گویا آپ نے، وہ اتنا ناراض ہوگا۔ بہن بھائیوں میں جو جھگڑے ہوتے ہیں اس میں بھی یہی ہوتا ہے کہ اگر بہن بھائی کے دوست کو یا بھائی بہن کی سہیلی کو برا کہہ دے گا تو زمین و آسمان ایک ہو جاتا ہے اور ایک دنگا فساد شروع ہو جاتا ہے گھروں میں۔ ان چار خصوصیات کو ذہن میں رکھیے آپ۔ اب خام ہے، لا علم ہے یا کم علم ہے، اس کا مطلب یہ کہ اس کو علم دینے کی ضرورت ہے۔ جب ہم کہہ رہے ہیں علم دینے کی ضرورت ہے تو اب اس کی ذہنی سطح کے مطابق کلام کیا جائے۔ اب آپ یہ دیکھیں، جب بھی آپ کہیں جائیں آپ گروہ سنی قرار دیں، آپ کون سی کلاس میں، آپ کون سی کلاس میں، آپ کی ایج کا ہے، آپ کون سی کلاس میں، ان کو گروپس میں بانٹ دیں، بہتر طریقہ یہی ہے۔ خام ہے، اس کو علم کی ضرورت ہے۔ جب آپ گروہ سنی بنا لیں گے، ایج کے حساب سے گروپ بنا لیں گے، تو آپ کو گفتگو کرنے میں آسانی ہوگی۔ ویلا اگر سارے طالب علم ایک جیسے بیٹھے ہوں، مثلا یہاں پر مبتدی بھی ہیں، یہاں پر جو ہے درمیانی سطح کے بھی دوست ہیں، یہاں پر ہائی کلاسز کے بھی دوست ہیں، میں یہاں پہ آؤں اور جناب دھنا دھن آیات اور روایت بیان کرنا شروع کر دوں، تو شاید مبتدی افراد کے لیے اتنی جاذب نہ ہو، اتنا پرکشش نہ ہو، شاید جو بڑی کلاسز کے دوست ہیں وہ اس کو بہت جلدی قبول کر لیں گے۔ درود بھیجے محمد والے محمد پر۔ اس خام ہونے کو دور کرنے کے لیے آپ کو اپڈیٹ دینا ہے۔ مثال کے طور پہ آپ نے توحید سکھانی ہے، آپ نے نبوت سکھانی ہے، آپ نے امامت سکھانی ہے، اس کے لیے سب سے بہترین کتاب جو میں سمجھتا ہوں نوجوانوں کے لیے ضروری ہے وہ ہے مکتب رسول۔ آغا محسن قراتی کی کتاب ہے مکتب رسول، جس میں نوجوانوں جوانوں کے حساب سے بہترین روشوں مثالیں دی گئی ہیں، وہ ضرور اپنے ساتھ رکھیں۔ اسی طرح آغا قراتی کی کچھ اور کتابیں جو نماز کے بارے میں ہیں، تفسیر نماز، نماز برائے جوانان یا نوجوانان، یہ دو تین کتابیں انٹرنیٹ پہ موجود ہیں، ان کی ویب سائٹ پر qarati.ir میں، اور بازار میں بھی اس کا ترجمہ آ چکا ہے۔ یہ بہت زیادہ مفید آپ کے لیے ہوں گی کہ آپ ان کو اگر پہلے سے اپنے مطالعے میں رکھیں تو آپ کو مثال دینے بہت زیادہ آسانی ہوگی۔ لہذا وہاں پر ذہنی سطح کے مطابق جو ہے وہ آپ نے کیا کرنا ہے، گفتگو کرنی ہے کہ اگر یہ میٹرک کا بچہ ہے تو گفتگو کی جائے، یہ میٹرک سے بڑا ہے، انٹر ہے، تو اس کے لیے کیا گفتگو کی جائے، یا حتیٰ پانچویں چھٹی کا بچہ ہے، یہ ہم ابھی کر کے دیکھ رہے ہیں کہ مثال کے طور پر چھٹی یا ساتویں کے بچے آتے ہیں تو ہم ان کو گیدر کرتے ہیں اور ان کے لیے چھوٹی کلاس روم کا انتظام کرتے ہیں، اس میں عقائد بھی ہیں، احکام بھی ہیں، اخلاق بھی ہیں، تو انتہائی دوستانہ ماحول میں۔ اب مثلا میں اگر عمامہ پہن کے جاؤں تو میں اس فکر و خیال میں نہیں رہوں کہ سب میرے ہاتھ چومیں گا، میرے لیے نعرہ لگائیں گے۔ اکثر لوگوں کے ذہن میں یہ خناز بھی ہوتا ہے کہ میں جب جاؤں تو سب کھڑے ہو جائیں اور ہاتھ چومیں اور نعرہ لگائیں اور فلاں کریں۔ نہیں، خود آغا قراتی کہتے ہیں کہ کاشان میں کیسے کام شروع کیا معلوم ہے آپ کو، نوجوانوں کے ساتھ جا کے فٹ بال کھیلی۔ آیت اللہ صفائری حائری کیا کام کرتے تھے، درس بحث تدریس سے فارغ ہو کر شام میں پی ٹی شوز پہنتے تھے اور جا کے نوجوانوں کے ساتھ فٹ بال کھیلتے تھے۔ ورزش کی ورزش ہوتی تھی، نوجوان کہتے تھے یار یہ آغا صاحب بڑے ٹائٹ ہیں یار، یہ تو فٹ بال بھی کھیلتے ہیں، اور پھر کہتے تھے مغرب کے بعد آنا ہم گفتگو کریں گے۔ یہی کام آیت اللہ قراتی نے بھی کیا، کھیلا، جب کھیل چکے کہا کہ آؤ میں تمہیں کچھ مفید باتیں بتاتا ہوں، اگر آج تمہیں مفید لگیں تو کل بھی آنا۔ روش اتنی جالب ہونی چاہیے، میں وہی عرض کروں جتنا آپ کا مطالعہ وسیع ہوگا اتنا ہی زیادہ آپ جذب کر سکتے ہیں۔ لہذا اس خام پانے کو دور کرنے کے لیے آپ کا اپنا مطالعہ بڑھانا ہوگا۔ اور جتنا اس کی ذہنی سطح کے مطابق جا کے کلام کریں گے آپ اتنا ہی زیادہ مؤثر ہوگا. دوسری چیز ہے نا تجربہ کار ہے وہ. اس نا تجربہ کاری کو تجربہ کاری میں تبدیل کرنے کے لیے آپ مختلف قسم کے گیمز، مختلف قسم کی ڈرلز، مختلف قسم کی مشقیں آپ کروا سکتے ہیں. مثال کے طور پر آپ دو گروہ بناتے ہیں، پانچ لڑکے ادھر ہیں، پانچ لڑکے ادھر، رسے کشی کا مقابلہ ہوگا، صحیح؟ خوب جناب، رسے کشی مقابلہ ہوگا، ایک مقابلہ بھی ہو گیا، گیم بھی ہو گیا، ایک تالیاں بھی بج گئیں، بچے بھی خوش ہو گئے، ایک ٹیم جیت بھی گئی، ایک ٹیم ہار بھی گئی. اب آپ نے کیا کرنا ہے؟ آپ نے درحقیقت ضروری نہیں کہ آپ بیٹھ کے حدیث بیان کریں، آپ انہی کھیلوں کے ذریعے سے، گیمز کے ذریعے سے ان کو نصیحت کر سکتے ہیں. ضروری نہیں ہے کہ تمام بچے جو ہیں، جس طرح ابھی میری گفتگو ناگوار گزر رہی ہے اور چہرے پہ جمائیوں کے آثار بھی نظر آ رہے ہیں اور غنودگی کا عالم بھی ہے، خوب بچے بدرجہ اولا جو ہے اس چیز کے شکار ہوں گے جب تک ان کے مطلب کی بات نہیں ہوگی. جی نہیں کریں گے. اصولی طور پہ تو دو کلاسوں کے درمیان وقفہ ہونا چاہیے تھا، لیکن مجھے چونکہ 11 بجے کہا تھا، میں 11 بجے حاضر ہو گیا اپنے وقت کے مطابق. بہرحال تو اگر خستگی ہے، اور یقیناً ہے، اور دوست تھکے ہوئے بھی ہیں، تو اس کے لیے میں معذرت چاہتا ہوں. انشاءاللہ بس ایک ہی کلاس جھیلیں گے آپ، اس کے بعد پھر میری صورت نہیں دیکھیں گے انشاءاللہ. درود بھیجے محمد و آل محمد. کچھ کہہ رہے ہیں؟ اچھا، آپ نے مقابلہ کرایا، ایک ٹیم جیت گئی، آپ نے کہا یہ ٹیم کیسے جیتی؟ اس نے کہا اسٹرگل کی ہے، اس نے طاقت زیادہ لگائی ہے، ٹھیک ہے، اس نے زور زیادہ لگایا ہے. مخالف سمت موجود ٹیم کی طاقت سے زیادہ طاقت کو استعمال کرنا. اب یہاں پہ ایک اخلاقی نقطہ دے سکتے ہیں، آپ کے اندر بھی دو قسم کی طاقتیں ہیں، ایک شیطانی اور ایک رحمانی. اب بچے کے ذہن میں فوراً آ جائے گا، یعنی جب بھی وہ بچے کا ذہن جو ہے نا، ایسا نہیں ہوتا ہے ایک جگہ بعد آ کے فٹ ہو گئی تو فٹ ہو گئی، نہیں، وہ فٹ تو ہو جاتی ہے لیکن وہ اندر جا کے اس کے تانے بانے کو کھولنے لگتی ہے، اس کے دریچوں کو کھولتی ہے. یہی وجہ ہے آغا قرآتی کہتے ہیں کہ میرے پوتے نے یا نواسے نے مجھ سے کہا، آغا جان می دنیا ملا صدرہ، یعنی چھی ملا صدرہ کون ہے؟ ملا صدرہ بہت بڑا ایک فلسفی گزرا ہے، صدر المطالحین. کھا کے نہیں، کہیں گے ملا صدرہ یعنی وقت کے فکر مقد صدر میافت، ملا صدرہ، ملا صدرہ. اس نے کہا جی یہ ملا، ملا کہتے ہیں یعنی علامہ کو، بہت بڑا جو مملو ہو علم سے. ملا صدرہ، صدرہ یعنی 100 چیزوں کو پاتا تھا وہ، ایک نقطے سے 100 نقطے نکالتا تھا. آغا قرآتی کہتے ہیں کہ یہ چیز زندگی بھر میری سمجھ میں نہیں آئی جو اس بچے کی سمجھ میں آئی. سمجھ رہا، بچے کا ذہن، بظاہر بچے کا ذہن ہوتا ہے، وہ بہت جلدی رزلٹ نہیں دے گا آپ کو، لیکن آپ کی بات اس کے ذہن میں کاشت ہو جائے گی اور پھر وہ جا کے جو ہے نمو کرے گی. یاد رکھیے گا، کوشش ہونی چاہیے آپ کی تبلیغ کا ایک بہت بڑا حصہ جو ہے ان نونہالوں سے مربوط ہونا چاہیے، نونہالوں سے مربوط ہونا چاہیے. لہذا اخلاقی طور پر آپ اس کو نکات دے سکتے ہیں. مثال کے طور پر آپ کہیں گے جناب آپ کاغذ لے اور کوڑا کر دیں کلاس میں، بچے آئیں گے اور مختلف قسم کے کاغذ اٹھائیں گے، کوڑا کر دیں گے. آپ کہیں گے کیا یہ خود بخود صاف ہو سکتی ہے؟ نہیں سر. کیسے صاف ہوگی؟ کوئی آ کے اس کو صاف کرے. آپ کہیں گے کوئی ایک لڑکا کھڑا ہو جائے والنٹیرلی، اور وہ کھڑو گے صاف کر دے، وہ اٹھائے گا، اٹھے گا اور صاف کر دے. اب آپ کلاس صاف ہو گئی؟ کہیں گے یس سر کلاس صاف ہو گئی. کیسے صاف ہوئی؟ کوئی کرنے والا تھا. پہلے کیوں نہیں صاف ہوئی؟ کوئی کرنے والا نہیں تھا، صحیح. مثال کے طور پر اب میں نے کہا ٹھیک ہے آپ لوگ پیچھے ہو جائیں، ایک بچے کو بلایا خالی جگہ سے گزرے پھر واپس جائے، وہ گزر گیا. کوئی چیز نظر آئی؟ نظر نہیں آئی. میں نے اپنی گھڑی اتار کر راستے میں ڈال دی. میں نے کہا اب جاؤ، اب کوئی چیز نظر آئی؟ اس نے کہا گھڑی نظر آئی. میں نے کہا جو بھی چیز نظر آئے اسے اٹھا لینا. وہ بچہ آیا اور اس نے گھڑی اٹھا لی اور کہا کہ سر یہ مجھے راستے میں ملی ہے. मैंने कहा ये घड़ी कहाँ से आई? कहेंगे रास्ते में थी। मैंने कहा क्या कालीन ने बनाई है? कहेंगे नहीं। मैंने कहा पंखे ने बनाई है? कहेंगे नहीं। मैंने कहा दर दीवार ने घड़ी को बनाया है? मैंने कहा नहीं। मैंने कहा घड़ी कैसे काम करती है? कहते घड़ी का अपना मैकेनिज्म होता है, मशीन होती है, उसमें एक सेल लगता है, सेल चलता है, उसमें एक बैटरी होती है, बैटरी जो सेल जो होती है उसमें एक एनर्जी होती है, एनर्जी जो है वो सुइयों को चलाता रहता है और सुइयाँ जो हैं वो वक्त बताती रहती हैं। तो मैंने कहा ये क्या खुद ब खुद हो जाता है? कहेंगे नहीं सर, खुद ब खुद नहीं होता। ना ये कालीन में इतनी ताकत है, ना छत में इतनी ताकत है, ना पंखे और दर दीवार में इतनी ताकत है। अब मैंने कहा जब कोई एक घड़ी मामूली सी जो इतना परफेक्ट काम करती है खुद ब खुद नहीं बन सकती, तो फिर इतनी बड़ी कायनात और इतना बड़ा इंसान कैसे खुद ब खुद बन सकता है? अब इतना ही छोटी मिसाल के ज़रिए से क्या किया, इल्म दे दिया उसको। ये मिसाल उसके जहन में रह जाएगी, ये मिसाल उसके जहन में रह जाएगी। ऐसी बहुत सारी मिसालें, आप इस पर गौर व फिक्र करेंगे तो आपको दसियों मिसालें सामने आएंगी। उनका एक हिस्सा आप जो हैं वो वाइट बोर्ड के पास या ब्लैक बोर्ड के पास क्लास की सूरत में हो, और एक हिस्सा जो उनकी फिजिकल एक्टिविटीज के बारे में हो। आइडियलिज्म का मतवाला होता है, सही, आइडियलिज्म का मतवाला है, यानी उसे पता चला ये आपने देखा होगा ना, जब भी आप बाल कटवाने जाते हैं तो वहाँ पर मुख्तलिफ हीरों की और मुख्तलिफ नौजवानों की तस्वीरें बनी हुई होती हैं, मुख्तलिफ हेयर स्टाइल, शहरों में भी है और अब तो हर ही जगह हो गए तकरीबन, आप जाइएगा देखिएगा। और फिर उनको देखने के बाद जो बच्चे बाल कटवाने आ रहे हैं उनके हेयर स्टाइल को देखिएगा, आपको एक मुमासलत नज़र आएगी। ये मुमासलत ये कह रही है कि बच्चा मरऊब है, मुतासर है, किस चीज़ से, इन तस्वीरों से अपने हेयर स्टाइल को इस तरह बनवाने में। अब आप चाहते हैं कि आइडियलिज्म को उसको छोड़कर वो सही आइडियलिज्म की तरफ आ जाए, अब क्या करें, क्या करें कि हम कोई ऐसा काम करें कि वो गलत आइडियल को छोड़कर सही आइडियल की तरफ आ जाए। आगा कराती मदरसे फैजिया में दर्स दे रहे थे, सब लोग सुन रहे थे, उनका दर्स इतना जालिब होता है, सब बहुत इनहमाक से सुनते हैं। आपको पता है कैमरामैन शिकारी होता है, कभी लटक जाता है, कभी लेट जाता है, कभी खड़ा हो जाता है, कभी जो है टेढ़ा हो जाएगा, कभी उल्टा हो जाएगा, शिकारी होता है। बहरहाल वो बार बार आए, वो तस्वीर खींचे, बार बार तस्वीर खींचे, वो डिस्टर्ब हुआ, कहेंगे आऊज़ु बिल्लाहि मिनल अक्कासिर खन्नास अल्लज़ी यूसबसु फी सुदूरिन नास। अब ये नुक्ता आपकी ताईद के लिए था, दुरूद भेजे मोहम्मद व आल मोहम्मद। कैमरामैन जब तक शिकारी नहीं होगा ना, वो फोटोग्राफर ही नहीं कर सकता, ज़रूरी उसके लिए शिकारी होना चाहिए, नहीं ताक में बैठा हो और वो जाके क्लिक करे। बहरहाल दुरूद भेजे मोहम्मद व आल मोहम्मद। आइडियलिज्म को आपको बताना है, आप कहेंगे कि बेटा आपने ये हेयर स्टाइल बनवाया हुआ है, कहाँ से देखा? सर फला फिल्म में देखा था। अच्छा आपने कहाँ से देखा था? सर फला दुकान पे देखा था, फला क्लिप में देखा था। खूब अभी आप स्कूल जाएंगे तो बाल कट जाएंगे? जी सर बाल काट दिए जाएंगे, उसका हेयर स्टाइल दूसरा हो जाएगा। अभी छुट्टी है, हमने बाल बढ़ा लिए, हमने ऐसा कर लिया, हमने वैसा कर लिया। अब पहले ज़माने में क्या होता था, बालों को तेल लगाया जाता था, कंघी की जाती थी, बनाया जाता था। आजकल जितने बिखरे हुए बाल हों, बम फटा हुआ हो बालों में, वो उतने ही ज़्यादा क्या होते हैं, फैशनेबल समझा जाता है। आप कहेंगे बेटा ये बाल ठीक है, बाल अच्छे बनाए, लेकिन ये कितने साल आपके साथ रहेंगे? वो कहेगा कि साल, दो साल, छः साल, चार महीने मसलन। आप कहें कि आपको असल में उन लोगों को आइडियल बनाना चाहिए कि जो आपके हकीकी हीरो हैं। अब ये नुक्ता भी हमारी तरफ लौटता है कि हमने जो हीरो थे हमारे, उनकी زندگی کو بیان نہیں کیا. حضرت علی اکبر, نوجوان کیوں حضرت علی اکبر کی سیرت کے لیے یہ تیار نہیں ہوتا کہ ان کی پیروی کرے؟ حضرت قاسم, ہم نے بیان نہیں کیا, وَإِلَّا ہونے جاتا نوجوان کا آئیڈیل حضرت علی اکبر ہونے چاہیے, نوجوان کا آئیڈیل آنا محمد ہونے چاہیے, نوجوان کا آئیڈیل حضرت قاسم ہونے چاہیے, نوجوان کا آئیڈیل امام حسن امام حسین کا بچپن ہونا چاہیے, لیکن ہم نے بیان نہیں کیا. بہرحال تو اس کو اس طریقے سے چھوٹی چھوٹی مثالوں کے ذریعے سے یا کربلا کے واقعات کے ذریعے سے قصے کہانی کے ذریعے سے. اور پھر چوتھا نقطہ جو ہے جو نوجوانوں کے لیے ضروری ہے وہ دوستی کا ہے. اس میں آپ دوستی کی, اگر آپ کے پاس انٹرنیٹ ہو تو آپ میزان الحکمہ کو سرچ کر کے دوستی کے احادیث کو بیان کر سکتے ہیں. جی صحیح. اور موادین شرعی کا خیال رکھیں کلاس میں, اخلاق اسلامی کا خیال رکھیں, اور درود بھیجے محمد و آل محمد پر. خوب, دوستی کا جو انداز ہے اس کے لیے بھی یہی ہے کہ آپ کہیں گے دوستی وہ ہوتی ہے جو سب سے زیادہ پائیدار ہوتی ہے, دوستی وہ ہوتی ہے جو سب سے زیادہ مستحکم ہوتی ہے. ہمارا سب سے بہترین دوست, ہمارا سب سے بہترین دوست جو ہے وہ کون ہے؟ وہ ہمارا خدا ہے, وہ ہمارا اللہ ہے, سب سے بہترین دوست. بعض اوقات سوشل میڈیا پہ کچھ کلپس ایسے ہوتے ہیں جن کو دیکھنا اور ایک گھنٹے کی تقریر سننا برابر ہوتی ہے. واقعا بعض اوقات شاعر کے دو بیت, دو مصرے اور ایک گھنٹے کی تقریر سننا برابر ہوتی ہے بعض اوقات. تو ایسے کلپس اپنے پاس ضرور محفوظ کر کے رکھیں کہ جن میں گرافکس کے ذریعے سے میسج دیا جا رہا ہو. الحمدللہ ایسے اخلاقی نکات گرافکس کے بہت ساری چیزیں انٹرنیٹ پہ موجود ہیں, سرچ کریں گے آپ کو مل جائیں گے, ان کو ڈاؤن لوڈ کر سکتے ہیں. یعنی یہ بہت بڑا پیغام ہوگا, بہت بڑی خدمت ہوگی آپ کی. ضروری کہ ہر چیز کہہ کے اور سنا کر اور علم سکہ بٹھا کے جو ہے وہ کی جائے, بہت سی چیزیں دکھا کر گفتگو کے ذریعے چلنے پھرتے تھے. امام خمینی کبھی نہیں کہتے تھے اپنے پوتوں سے یا اپنے بچوں سے گھر میں کہ آؤ نماز پڑھو, نہیں. اول وقت ہوتا تھا امام خمینی پونے ایک بجے وضو کے لیے تشریف لے جاتے تھے, خادمہ سمجھ جاتی تھی کہ وضو اذان کا وقت ہونے والا ہے, آغا وضو کے لیے گئے تجدید وضو کے لیے, اور آتے تھے اور نماز پڑھنے شروع ہو جاتے تھے. بچے کام چھوڑ کے خود بخود امام خمینی کے پیچھے کھڑے ہو جاتے تھے. اس لیے میں کہہ رہا ہوں کہ مبلغ جو ہے زبان کے علاوہ, اور یہ کام جو ہے نا بچوں میں بہت زیادہ موثر ہے. آپ کو ایک منٹ کا بیان کریں گے, کوئی ایک منٹ کا بیان کریں گے جو بڑوں ہیں, جو مولانا مولانا بات کریں گے, لیکن بچوں کے ساتھ آپ ایک منٹ کا نہیں بیان کر سکتے, وہاں آپ کو بچہ بننا پڑے گا. میں نے بارہا کہا ہے یہ جو روش ہے بچوں کے ساتھ یہ بہت زیادہ ہے. میں امام حسین وقت آخر اسی روش کو اپناتے ہیں. درود بھیجے محمد والے محمد پر. وقت آخر امام حسین تشریف لے جا رہے ہیں, بیٹھے میں زلجنہ پر ایک بچے کے رونے کی آواز آتی ہے. امام دیکھتے ہیں کہ چھوٹی بچی قدموں سے لپٹی ہوئی ہے, کہہ سکتے تھے جناب زینب بچی کو سنبھال لیا. پھڑتے اترے زمین پر خاک پہ بیٹھ گئے. اپنے قد کو بچی کے قد کے برابر, جب انسان بیٹھ جاتا ہے اس کا قد چھوٹا ہو جاتا ہے نا, بچی کے قد کے برابر کیا, آنکھوں سے आँखों का रबता हुआ, आई कॉन्टेक्ट हुआ। सिर्फ यही नहीं, ज़बान से नसीहत भी की, सीने से भी लगाया। ये वो चीज़ है कि जिसने उस बच्ची को दिलासा दिया। इसलिए मैं कह रहा हूँ कि बच्चों के साथ तबलीग करना बहुत मुश्किल है, बच्चों में गुफ्तगू करना बहुत मुश्किल। मैं सालों साल से देख रहा हूँ, कर रहा हूँ, वाकई बहुत मुश्किल होता है बाज़ औक़ात। यानी बग़ौल फ़ारसी कलाफ़े में शे, इंसान दीवाना हो जाता है, कैसे इनको संभाले। खुसूसन अगर लड़के हों, बॉयज़ हों, तो अलमान अलहफीज। गर्ल्स इतनी शोर करने वाली नहीं होती, फिर भी सुन लेती हैं। बॉयज़ तो लगता है कि पारा भरा हुआ है इनमें। ये पारे पे कह रहे हैं, बच्चों पे कह रहे हैं, दोनों पे। दुरूद भेजे मोहम्मद वाल मोहम्मद। आप जब तक उनकी ज़हनी सतह के मुताबिक नहीं आएंगे, आप कलाम नहीं कर सकते। देखिए, अगर मैं यहाँ खड़ा हूँ ना, तो मेरे लिए ज़मीन पे बैठना बहुत आसान है। अगर मैं इस टेबल पर खड़ा हो जाऊँ, तो इस टेबल की अपनी ऊंचाई है 2.5 फीट तकरीबन, फिर मेरा अपना कद है, ये प्लस हो जाएगा। मैं एक मंजिल पर चला जाऊँ, तो एक मंजिल का जो फासला है, यानी एक छत और ज़मीन का जो फासला है, वो तो 7 फीट बनता है। वो 7 फीट और फिर मेरा, तो ये ऐड हो जाएगा, ये बुलंदी में इजाफा हो जाएगा। तवज्जो रखिएगा, मैं अगर दीवार पर बैठा खड़ा हुआ हूँ, तो मेरे लिए कूदना वहाँ से बहुत मुश्किल लगेगा, क्योंकि मैं अपना कद भी देख रहा हूँ, क्योंकि ये 6 फीट मसलन मेरी आँखें, और फिर 6 फीट की दीवार 12 फीट, मुझे कूदते हुए खौफ महसूस होगा। लेकिन अगर मैं बैठ जाऊँ, वो 6 फीट का फासला जो है वो 8 फीट हो जाएगा मसलन। अब मेरे लिए कूदना ज़्यादा आसान है। ये मिसाल क्यों दे रहा हूँ मैं? ये मिसाल इसलिए दे रहा हूँ कि जितना आप अपने कद को बच्चों के बराबर करेंगे, उतना ही ज़्यादा आप फ़ायदा हासिल करेंगे। उनसे आपको कुछ मिलने की उम्मीद नहीं है। वो वाह वाह सुभान अल्लाह नहीं करेंगे, वो लिफाफा नहीं देंगे, वो शायद दुआ भी नहीं दें आपको, वो इसी तरह खेलते हुए आएंगे, खेलते हुए चले जाएंगे। लेकिन अगर आप कुछ काम कर सके कि बच्चों के जहन में दीन की मोहब्बत, नमाज की मोहब्बत, अहले बैत की मोहब्बत, खुदा की मोहब्बत, खुदा की दोस्ती, वालदैन का एहतराम, ये अखलाकियात, ये चीज़ें अगर दिल में डाल सके, तो मैं समझता हूँ ये बहुत बड़ा किरदार है, बहुत बड़ा काम है, ये बहुत बड़ा एक ऐसा अमर है कि जिसको आपने अंजाम दिया। और फिर मैंने कहा कि इसको, इस रबते को बाकी रखिएगा। खूब गुफ्तगू यहीं रोकते हैं कि अगर इस ज़िम्न में कोई सवाल है तो सवाल करें, फिर अगले ग्रुप की तरफ बढ़ते हैं। दुरूद भेजे मोहम्मद व आले मोहम्मद। खूब, अगर इस ज़िम्न में कोई सवाल है, खुदा न खास्ता, गुफ्तगू दूसरे हिस्से में आते हैं। जवानों के लिए कि जो मैट्रिक से ऊपर के हैं, अब कबल इसके कि मैं इस गुफ्तगू में आऊं, गुज़िश्ता गुफ्तगू से मुतालिक अगर कोई सवाल है। सही, सही है सवाल, अच्छा है कि जो मीडिया काम कर चुका है, बच्चों के जहन में असर हो चुका है, हम जब तबलीग करने जाएंगे तो हम पहले उनके असर को ज़ाहिल करें, बाद में उनकी गुफ्तगू करें। जाहिर सी कि आपके पास इतना वक्त नहीं होगा तबलीग के लिए कि आप पहले उनके असर को ज़ाहिल करें और फिर जो है आप अपनी बात करें। लेकिन हम ये कर सकते हैं कि अपनी गुफ्तगू में उनके जहन में जो ग़लत नज़रियात डाले गए हैं, ग़लत बातें डाली गई हैं, ग़लत कॉन्सेप्ट जो उनके जहनों में ईजाद किए गए हैं, हम उसको अपनी गुफ्तगू में उनकी ज़हनी सतह के मुताबिक इल्मी अंदाज से उसको सॉल्व करते रहें, अपनी बात भी करते रहें और एक जो है एक एक बात जो उनके जहनों में डालते रहें, और उनसे कहेंगे इस पर आप होमवर्क करके आइए, इस पर सोच के आइएगा, इसमें बयान किएगा, ठीक है ना, उसमें जो है ये काम हो सकता है।
वही साइड बाय साइड दोनों
जी दोनों काम करते रहें, और बाकी आपका काम दावत देना है, आपका काम जो है वो ज़बरदस्ती जो है कबूल करने वाला। रसूल अल्लाह का काम भी क्या था, या यो रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, दावत दे दो, पहुँचा दो। मनवाना रसूल का काम नहीं है, दावत देना रसूल का काम है। दुरूद भेजे मोहम्मद व आले मोहम्मद। अब आते हैं वो जवान बच्चे के जो सन बलूग में कदम रख चुके हैं, और मिसाल के तौर पर वो इंटर में हैं या ग्रेजुएट में हैं, उनके लिए जो है वो किस अंदाज़ से गुफ्तगू होनी चाहिए। उनके लिए फिर मैं वो कहूँगा कि जितनी इल्मी सतह आपकी मुस्तहकम होगी उतना ही ज़्यादा। बरादर अजीज़ क्लास हो रही है, दुरूद भेजिए मोहम्मद व आले मोहम्मद पर। वो नुक्ता दहन से निकले, क्या कह रहा था मैं, इल्मी सतह, जितनी इल्मी सतह आपकी मुस्तहकम होगी उतना ही ज़्यादा आप बेहतर तौर पर नौजवानों को समझा सकेंगे। उसके लिए मैं, आपने अकायद में कौन सी किताबें पढ़ी हैं अभी तक, और खूब आप आयतुल्ला मिसबा यज़्ज़ी ने एक किताब लिखी है, उर्दू में भी गालिबन मौजूद है, वो आमोजिश अकायद फ़ारसी में नाम है, बेहतरीन किताब है, और आपको अकायदी तौर पर नौजवानों में अंदरून सिंध में, अंदरून पंजाब में, गांव देहातों में बहुत ज़्यादा सामना करना पड़ेगा। पूरा एक नेटवर्क काम कर रहा है नौजवानों के अकायद को ख़राब करने के लिए, जिसमें हिंदू और ईसाई मिलकर जो है वो बहुत ज़्यादा काम कर रहे हैं। लाड़काना जाने का इत्तेफाक हुआ, हमारे जो मेज़बान थे वो इंजीनियर थे और बहुत अच्छे मुतदय्यन दीनदार नौजवानों में से थे, इंजीनियर थे, ऑयल की फील्ड में थे। उनके अपने घर में उनका जवान भाई इंटर क्लास का, उसके जहनों में शकों के शुबात थे। उसने जब सवाल किया तो मैंने कहा ये तुम्हारा सवाल नहीं है, कहेंगे आपको कैसे मालूम, कहेंगे जितना आधा घंटा तुम मेरी गाड़ी में बैठे हो और हम गुफ्तगू कर रहे हैं। अच्छा, ये गुफ्तगू हो रही है, हम एयरपोर्ट की तरफ जा रहे हैं और रास्ते में गुफ्तगू हो रही है, तो उसने सवाल पूछा, मैंने कहा ये तुम्हारा सवाल नहीं है, कहेंगे कैसे, मैंने कहा जितना मेरा तजर्बा कह रहा है ये तुम्हारा सवाल नहीं है, कहेंगे जी हाँ मेरा सवाल नहीं है। मैंने कहा कहाँ से आया, कहेंगे एक कामरेड है या क्या कहें उसको जी, कम्युनिस्ट है, हिंदुओं से बहुत ज़्यादा मुतासर है, ठीक है, या जिनके दीनी नज़रियात ना हों, यानी अब वो कोई भी नज़रियात हों, उनके दीनी नज़रियात इस्लामी और मज़हबी नज़रियात ना हों, वो था जो आके इलाक़ात कर रहा था नौजवानों में। अच्छा, ये काम जो है वो पंजाब में खुसूसन ये बाबा तावीज़ और जायचा ये हिंदू वहाँ से आके कर रहे हैं, और एक बहुत बड़ा नेटवर्क भी पड़ गया जिसमें अच्छे अच्छे दीनदार अफराद भी फंस गए, अच्छे अच्छे दीनदार अफराद इन चक्करों में फंस गए। सिंध में भी यही काम हो रहा है, लेकिन दूसरे अंदाज से, दूसरी रविशों से हो रहा है। तो नौजवानों के जहनों में बहुत ज़्यादा शकों के शुबात हैं, दीन से मुतालिक बहुत शकों के शुबात हैं। उसके लिए आगा कराती की किताबें ज़रूर पढ़ें, एक दो आगा मिसबाह की किताब आमोज़िश अकायद ज़रूर पढ़ें आप, ये मेरी ताकीद है। छुट्टियों में वक्त खर्च करें, खुद पढ़ें, कोई आलिम दीन मिल जाए आप ज़रूर पढ़ें, दो घंटे आप अपनी सेल्फ स्टडी के लिए ज़रूर रखें, कम से कम दो घंटे कह रहा हूँ मैं, वइल्ला आपकी गाड़ी नहीं चल सकती। ये मैं आपको बता रहा हूँ, मैं हम लोग भी तबलीग के लिए जाते हैं तो हम अपने साथ किताबें रखते हैं, ऐसा नहीं कि हर चीज़ हमें हमारी मेमोरी में फ़िट होती है, हिफ्ज़ होती है, याद होती है, तवज्जो रखिएगा। चुनाचा कोशिश करें कि आप उन्हीं चीज़ों को फोकस करें कि जिस पर आपकी तैयारी है, नहीं है कि आप अपनी इल्मियत दिखाने, आप समर्थ आप नहीं, यानी नौ अन आप कह रहा हूँ क्योंकि आप मौजूद हैं, वही अगर कोई मुबल्लिग जाए और अपनी इल्मी दिखाने के लिए आएँ बाएँ शाएँ करे तो बाद में उसको सिर्फ पशमानी के अलावा और जगह गसाई के अलावा उसको कोई और नतीजा मिलने वाला नहीं है। आगा मिसबा की किताब ज़रूर पढ़ें, अपने साथ रखें, और अगर कोई आपको आलिमुद्दीन मिल जाए जिसको आप नहीं समझ पा रहे तो उस आलिमुद्दीन से समझें, क्योंकि उसमें थोड़ी सी दकीक बहसें, गहरी बहसें हैं, फलसफी बहसें हैं, ताकि आपके अकायद मजबूत हो सकें, और बेई नहीं वही काम किया जा रहा है। मैंने पहले भी कहा, व्हाट्सएप पे एक साहब हैं जिनको मैं नहीं जानता, उन्होंने तस्वीर देखी है, गुलू वाले नज़रियात रखते हैं। तो मैंने कहा कि मैं न्यूज़ीलैंड में रहता हूँ, मेरी तस्वीर व्हाट्सएप पे इसी तरीके से आप तशरीफ़ लाइए। कहेंगे जनाब मुझे अपनी जान प्यारी है। मैंने कहा आप ये समझते हैं कि हम लोग आपके कातिल बन जाएंगे अगर आपके नज़रियात फलां फलां किस्म के हैं। खैर वो मुस्कुराए, उनको जवाब नहीं दिया, ये रिटर्न में बात हो रही है। एक दफ़ा उन्होंने वॉइस अपनी भेजी तो मुझे अंदाज़ा हुआ कि तकरीब 35 से 40 के दरमियान उनकी उम्र है, और वाहियात कस्म के अफकार और नज़रियात उनके हैं। उलमा की शान में बदतमीज़ी करते हैं, सब शतम करते हैं, गालियाँ देते हैं, नाज़िब कलमात अदा करते हैं। तो एक दिन मैंने उनसे कहा कि आप जिस अकीदे पे भी हों, क्या आपका अकीदा आपको वाहियात गुफ्तगू की दावत देता है, गैर अखलाक़ी गुफ्तगू की दावत देता है? आप जिसको अपना कायद और अपने इमाम मानते हैं, क्या वो आपको ये अखलाकियात का? खैर उनका जवाब नहीं आया। वो भी क्या है, मुगालतों के ज़रिए से, इल्मी मुगालतों के ज़रिए से आज जितना भी काम किया जा रहा है खुसूसन इज्तिहाद व तक़लीद के ख़िलाफ़, वो सब इल्मी मुगालतों पर मबनी है। अज़ीज़ाने गिरामी, मुमकिन है एक शख्स आप में से 20 साल तबलीग करके आए, 20 साल पढ़ के आए, लेकिन चूँकि वो आवामी ज़बान से आशना नहीं है, वो आवाम में मकबूलियत हासिल नहीं कर सकता। उसके लिए ज़रूरी है कि वही अंदाज अपनाया जाए कि जो इल्मी मुगालते अपनाए जा रहे हैं। नौजवानों के जहनों में बातों को इल्का करने के लिए, डालने के लिए आपको उनकी जहनी सतह के मुताबिक कलाम करना होगा। आप आमोज़िश अकायद पढ़ के जा रहे हो, आप बिदाया और नहाया पढ़ के जा रहे हो, फ़लसफे में आप मुल्ला सदरा को पढ़ के जा रहे हो, सब बराबर हो जाएगा जब तक कि आप उसकी जहनी सतह के मुताबिक कलाम नहीं करेंगे। मैं बहुत अच्छा खाना बनाऊँ, कराची के बेहतरीन पकवान से खाना बनाऊँ और 6 महीने के बच्चों को खिला दूँ, बच्चा खा सकता है? नहीं खा सकता। 6 महीने का बच्चा अच्छे से अच्छा खाना, अच्छे से अच्छी बिरयानी, अच्छे से अच्छी रोटी, अच्छे से अच्छा मीठा नहीं खा सकता। लिहाजा ये मैं अर्ज़ कर रहा हूँ, इसको तवज्जो कीजिए और इस पर गौर कीजिएगा कि आपकी इल्मी सतह जो भी हो, अगर आपने अपने मुखातब के मुताबिक अपनी इल्मी सतह नहीं रखी, नहीं चल सकेंगे, असल बददिल कर देंगे। हो सकता है उसका दिल जो है वो उड़ जाए। खूब, आपकी घड़ी में क्या टाइम हो रहा है? 12:20। खूब सही, दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। लिहाजा इल्मी सतह को अपने मुस्तकम बनाइएगा और किताबें साथ रखिएगा, अकायद की, अखलाकियात की कुछ किताबें, अहादीस की कुछ किताबें, अहकाम की किताबें। ज़रूर हर वक्त आपके इंटरनेट नहीं होगा तो जिसको आप देख सकें। अब आ जाता है रविशों पर। नौजवानों की जो नफ्सियात होती है वो ज़्यादातर अमली होती है, प्रैक्टिकली होती है। अच्छा, उसमें किस्में हैं, कुछ नौजवान हैं जिनको अखलाकी नुक्ते अच्छे लगते हैं, कुछ नौजवान हैं जिनको हिकमत और दानाई और साइंस की बातें अच्छी लगती हैं, कुछ वह हैं जिनको स्पोर्ट ज़्यादा पसंद है, कुछ वह हैं जिनको इल्मी गुफ्तगू ज़्यादा रास आती है। लिहाजा आपकी गुफ्तगू इन तमाम चीज़ों का मुरब्बा होना चाहिए, यानी उसमें अखलाकी पहलू भी हो। उसके लिए आपको क़िससुल क़ुरान की तरफ रुजू करना चाहिए। क़िससुल क़ुरान पूरी एक किताब है, तफ़सीर नमूना से क़िस्से निकाले गए हैं क़िससुल क़ुरान के नाम से। तफ़सीर नमूना में जो क़ुरान क़िस्से बयान किए गए हैं, मसलन नौजवानों के लिए आप बयान करें हज़रत यूसुफ़ अलैहिस्सलाम का क़िस्सा, مقابلہ کرنے والا، جدوجہد کرنے والا، یا گناہوں سے بچنے والا حضرت یوسف کے قصہ بہت ہی محدود انداز سے، بہت زیادہ اس کو ایکسپوز کرنے کی ضرورت نہیں ہے واقعے کو، بلکہ جو اس کی ذہنی سطح ہے کہ ضروری نہیں کہ بتایا جائے کہ عورت کے دام میں گرفتار ہوئے فلاں ہوئے تو اس کا ذہن کسی دوسری طرف جائے. بعض اوقات مثال بیان کرنے میں احتیاط کرنی چاہیے، الفاظ کو بیان کرنے میں احتیاط کرنی چاہیے، تو ممکن ہے کہ اس کا ذہن اس طرف نہ ہو، آپ اس کا ذہن اس طرف لے جائیں، آگے من و ان پورا قصہ بیان کریں، دروازہ بند کر دیے، عورت نے دین و آرائش کی، فلاں کیا فلاں کیا فلاں کیا، نہیں ضروری نہیں ہے. کیونکہ ایک انسان ایک گناہ میں گرفتار ہو جائے کیا کرے، کہ اگر خدا پہ توکل ہو تو خدا اس کے لیے در کھولتا ہے. کوشش کرے. حضرات اصحاب کہف کا قصہ بیان کیا جائے ان کے لیے، کہ نوجوان اپنے عقیدے کی پختگی کے لیے، اپنے عقیدے کی حفاظت کے لیے پورے ایک نظام سے ٹکرا جاتے ہیں، اور پھر خدا ان کی رہنمائی کرتا اور ان کو آیت اور نشانی قرار دیتا ہے دین کے لیے. کیونکہ اس زمانے میں سب سے بڑی بحث کیا تھی کہ خدا کیسے زندہ کرے گا، مرنے کے وجہ وہ ہڈیاں گل سڑ جائیں گی، تو خدا نے ان کو موت دے کے صلاح دیا اور ان کے زمانے میں ثابت کیا کہ خداوند عالم کس طریقے سے زندہ کر سکتا ہے. یا اسی طریقے سے بہت سارے ایسے قصے ہو سکتے ہیں، اخلاقی قصے، کہ دو بھائیوں کا قصہ ہے کہ باغ ملا تھا اور پھر اس نے ایک کو حصہ نہیں دیا، یا اور مزید قصے ہو سکتے ہیں، یا سچی کہانیاں اگر آپ کے ساتھ ہوں جس میں شہید مطہرین نے مختلف اسلامی واقعات کو بیان کیا ہے، وہ قصے ہونے چاہیے. کہ مثلا ایک آپ کے درس میں جو ہے وہ کیا ہونا چاہیے، ایک قصہ ضرور ہونا چاہیے، کم سے کم ایک قصہ ہونا چاہیے، کوئی نہ کوئی ایک علمی بات ہونی چاہیے، تاکہ ہر شخص جو ہے ایک اس کا محور ایک ہو، اس کا محور ایک ہو. مثلا درود بھیجے محمد وال محمد پر، مثلا آپ آنکھ پہ گفتگو کر رہے ہیں، محور کیا ہے، آنکھ ہے، ہم آنکھ کے بارے گفتگو کر رہے ہیں، آیا قرآن کیا کہتی ہے، حدیث کیا کہتی ہے، فعل معصوم کیا کہتا ہے، اخلاقی نقطہ کیا کہتا ہے، ٹھیک، دوستی کیا کہتی ہے. مثلا آپ مختلف انداز سے جو ہے وہ کیا کریں، اس کو بیان کریں. موضوع کلی ایک ہو، ایک اخلاقی نقطہ بھی ہو، آیا قرآن بھی ہو، غزو افسارکم اپنی نظروں کو جھگا لو، مثلا حدیث ہے کہ النظر سہم من سہم ابلیس، کہ نامحرم کی نظر شیطان کے تیروں میں سے ایک تیر ہے، جیسے ہی آپ نے نامحرم کو دیکھا شیطان نے تیر مار دیا. اب آپ کہیں گے کہ یہ تیر آپ کو نظر نہیں آئے گا، مثلا میں آپ کو مار کر ماروں آپ کی چوٹ لگے گی، لیکن اگر آپ کوئی کسی نامحرم کو دیکھے، کوئی برا منظر دیکھے، کسی کو بری نیت سے دیکھے، کیا ہے یہ چبھنے والا نہیں ہے، لیکن یہ کیا ہے، یہ اندر جا کے اثر انداز ہو رہا ہوگا. صحیح. اب کیا ہے، بچے کے ذہن میں آ جائے گا. کچھ چیزیں ایسی ہوتی ہیں کہ جو بظاہر اثر کرتی ہیں، کچھ چیزیں ایسی ہوتی ہیں جو اندر اثر کر رہی ہوتی ہیں انسان کے روح پر. فعل معصوم کیا ہے، مثلا آپ کوئی واقعہ بیان کر سکتے ہیں اس سلسلے میں، امام کا یا امام کے کسی صحابی کا. اخلاقی نقطہ کیا ہو سکتا ہے، اس کو بیان کیا جائے. یعنی جو بھی عنوان کلی ہے، سائنس کا کوئی نقطہ ہے، اخلاقی کوئی نقطہ ہے، کوئی قصہ ہے، کوئی کہانی ہے، جو بھی ہے، حتیٰ کہ آپ اس میں جو ہے احکام مثلا نامحرم کو بھی بیان کر سکتے ہیں، کہ نامحرم کو دیکھنا، یا جن سے مخالف کو دیکھنا، یا تصویر کو دیکھنا، یا آڈیو کو دیکھنا، یہ ویڈیو کو دیکھنا، اس کا کیا حکم ہے. تو یہ سب کیا موضوع کلی ہو جائے گا، یہ زیادہ متنوع ہے ایک نوجوان کے لیے بنسبت آؤں اور میں آ کے اعوذ باللہ کہہ کے شروع ہو جاؤں. کوشش کریں وائٹ بورڈ کا استعمال ہونا چاہیے، کیونکہ وائٹ بورڈ کا استعمال تین طریقوں سے بات کی تثبیت کر رہا ہوتا ہے. ایک آپ دیکھ رہے ہیں، سن رہے ہیں، اور جو لکھ رہے ہیں وہ خدا نخواستہ لکھ رہے ہیں. لیکن جو صرف دیکھ رہے ہیں وہ صرف دیکھ رہے ہیں، جیسا بھی مجھے دیکھ رہے ہیں، جو سن رہے ہیں وہ مجھے سن رہے ہیں، اور جو لکھ رہے ہیں وہ لکھ بھی رہے ہیں. تین طریقوں سے محفوظ ہو رہا ہے. کچھ چیزیں آپ کی آنکھ کے ذریعے سے میموری میں رہ جائیں گی، कुछ मंजर रह जाएंगे, पूरी बात याद नहीं होगी लेकिन आपको ये स्केच याद रह जाएगा, कोई जुमला कोई वाकया कान में चला जाएगा, मेमोरी में रह जाएगा, और जो बाकी बच जाएगा वो आपकी किताब में। लिहाजा ये रवैया अपनाइएगा, कोशिश करें 20 से 30 मिनट के अंदर आपका लेक्चर तमाम हो जाए। बकौल मारूफ हमारे उस्ताद के 10 मिनट दिल देता है, 20 मिनट जिस्म देता है, और 20 मिनट के बाद सिर्फ स्टिल बनावा सुन रहा होता है। हकीकत है ये, कि ये जो कारगाह है ये तो खैर एक एक्स्ट्रा क्लास है, इसलिए इसमें कोई हर्ज नहीं है कि हम 30 मिनट से ज़्यादा गुफ्तगू करें, लेकिन नौजवानों के लिए 20 मिनट से 30 मिनट, 30 मिनट से ज़्यादा नहीं, कोशिश करें कि 25 मिनट के अंदर अंदर आप अपने आराइज को समेट दें, जमोजूर करें, ये बहुत ज़्यादा ज़रूरी है। क्योंकि 10 मिनट दिल देगा, याद रखिएगा, कोई भी कॉन्फ्रेंस हो, कोई भी कॉन्फ्रेंस हो, उसमें इब्तदाई दकीक़े बहुत अहम होते हैं और आखिरी दकीक़े बहुत अहम होते हैं, ये बात याद रखिएगा। क्यों? क्योंकि आपको पता है एक उस्ताद आया है, वो एक घंटा गुफ्तगू करेगा, आप खाली उज़ैन हैं, आप शुरू में जो है उसको बहुत गौर से देखेंगे, लिखेंगे भी, उसके बाद आप यूज़ टू हो जाएंगे। आपको पता है कि ये जो है वो 12:40, 12:45 ख़त्म हो जाएगा, आपने घड़ी देखी 10 मिनट रह गए, आप थोड़ा सा सेट होके बैठ गए जी, अब जो कह रहा है आप उसको लिखिए। ये प्रैक्टिकली काम हो चुका है कॉन्फ्रेंसेस में, इस पर पूरी यानी आपके आजमाइश हो चुकी है, इसको तजर्बा किया जा चुका है। ये जो बातें मैं कह रहा हूँ ऐसी नहीं कि गैर इल्मी है, ये साबित शुदा है इल्मी माहौल में, एकेडमिक माहौल में, शुरू के 10 मिनट और आखिर के 10 मिनट। लिहाजा कोशिश ये करें कि आपकी गुफ्तगू का जो हिस्सा हो, खुलासा हो, वो शुरू के 10 से 15 मिनट में आप बयान कर चुके हों, बाकी आप किस्से कहानी और दूसरी चीज़ों के ज़रिए से उस चीज़ को बयान करें। क्योंकि 10 मिनट वो दिल देगा आपको, और इसीलिए कहा गया है कि सुबह का मुतालआ और सुबह का गौर व फिक्र और रात को सोने से पहले इंसान जो कुछ भी करता है वो उसकी मेमोरी में रह जाता है। सुबह जब आप उतना फ्रेश होते हैं, खाली उस जहन होते हैं, आप जो कुछ भी डालेंगे, जो कुछ भी याद करेंगे, वो पत्थर पे लकीर की मानंद है। और आखिर में जब आप सो रहे हों, शहीद मोतहरी की जैसे आदत थी कि रात को तिलावत कुरान के बगैर नहीं सोते थे, या रहबर कहते हैं कि मैं जब तक किताब ना पढूं मैं नहीं सोता, किताब खानी ना करूं। कहने का मकसद ये कि रात में जो आप अपने साथ अपने मेमोरी में डालेंगे वो आपके काम आएगा। खैर ये तो आपके लिए नुक्ता था, लेकिन क्लास के लिए दूसरा ये कि क्लासदारी के कुछ उसूल बता रहा हूँ ताकि वो आपके काम आए। कोशिश करें कि वाइट बोर्ड या ब्लैक बोर्ड जो भी हो वो आपके पास होना चाहिए, ताकि आपकी आधी बातें लिख कर आधी बातें बोल करूँ। मुमकिन है आप कहें कि मैं एक लकीर बनाता हूँ, लकीर खींचता हूँ, आप हवा में देख रहे हो कहाँ लकीर बनाई। मिसाल के तौर मैं कहूँ मैंने ये लकीर बनाई, इसको देखिए अब वाइट बोर्ड नहीं मेरे पास, अब क्या है कि वो लकीर जो है वो इतनी थी, फिर मेरा हाथ इतना हो गया। अब आपके जहन में लकीर का तसव्वुर नहीं रहा, आपके जहन में क्या लकीर छोटी बड़ी हो रही है, सारी तवज्जो आपकी कहाँ होगी, ये आगा ने जो लकीर बनाई है ये छोटी बड़ी हो रही है, हाथ मेरा हो गया, आप कहेंगे लकीर गिर गई, टूट गई, टेढ़ी हो गई, क्या हो गया। बेहतरीन चीज़ क्या है, आपने कहा ये लकीर जो है यह मैंने बनाई है, ये आपके जहन में बिल्कुल फिक्स हो जाएगा जाके। अच्छा कोशिश ये करें कि जब आप वाइट बोर्ड का इस्तेमाल कर रहे हो तो खामोश नहीं हो, पीछे जो बैठे हैं ना वो एक दूसरे को कोनी मारना शुरू कर देते हैं, वो एक दूसरे को देखने शुरू कर देते हैं, किसी को जमाई आने लगती है, हैं, कोई एक चुटकी लेने लगता है, कोई कहता है यार कितनी देर रह गई ये हो रहा होता है। टीचर को नहीं मालूम कि पीछे क्या हो रहा है, लेकिन टीचर का काम क्या है, क्लास को गैदर करे। तो तरीका क्या है कि जब भी आप वाइट बोर्ड की तरफ रुख है और पीछे आप यानी तालिबे इल्म बैठे हैं, आप गुफ्तगू करते रहें, बस हम कहते रहें हाँ भाई और देखिए इंशाल्लाह हम बात करेंगे, और ताकि वो आपसे मरबूत रहे, या मसलन कोई आयत आप लिख रहे हैं, उस आयत को साथ साथ दोहराते रहें। क्यों? मुमकिन है करीब वाले को तो नज़र आ रहा हो, दूर वाले को नज़र नहीं आ रहा, वो यूँ देख रहा है, नज़र नहीं आ रहा, क्या छोड़ो। अब आप दोहराएंगे तो क्या है, दोहराने से क्या होगा, लिख भी रहे हैं तो समझेगा आयत लिखी जा रही है, तो वो आयत भी लिख सकता है मसलन। ये एक और नुकता है। दूसरा ये कि मसलन कोई कलम गिर गया या मसलन डस्टर गिर गया। अब एक तरीका क्या है, माजरत के साथ मैं पीट करूं और मसलन को उठा लूं। खूब ये मुनासिब मंजर नहीं है। मार्कर गिर गया मसलन उठा लूं, उठाने का क्या तरीका है, मसलन ये मार्कर गिर गया, मैं ज़मीन पे बैठूं इस तरीके से और इसको यूं करके उठाऊं, ये एक मुनासिब तरीका है। एक तरीका ये माजरत के साथ मैं पीट करूं आपकी तरफ और मसलन आधा झुकूं और आधा उठा लूं। ये मंजर जो है ख़ुद एक जो है गैर मुनासिब मंजर है एक टीचर और एक मौलिम के लिए, ये नहीं होना चाहिए। गुफ्तगू का तरीका होना चाहिए। एक और नुक्ता जो क्लासदारी के लिए जो जिसके जैसे आप नौजवानों को जज्ब कर सकते हैं वो ये है कि बारी बारी सवाल किया जाए, सबको शरीक किया जाए, आखिर में जब क्लास को आप जमबंदी करें खुलासा करें आप नौजवानों से सवाल करें। आज का बेहतरीन नुक्ता क्या था, आज की बेहतरीन मिसाल क्या थी, कितना आपने आज इल्म हासिल किया, कितना इन्फॉर्मेटिव था, कितना इंटरेस्टिंग था, आपकी जो सबका मालूमात हैं कितनी फ़ीसद थी, इस लेक्चर को सुनने के बाद आपकी मालूमात में कितना इजाफा हुआ, आपको फीडबैक मिलेगा, आपको फीडबैक मिलेगा। और भी नुकात हैं कि अगर मैं एक जज्बा था मेरे पास, अगर वो मुझे मिल गया तो इंशाल्लाह वो तकदीम करूँगा, ताकि उसमें क्लासदारी के और भी बहुत सारे उसूल दिए गए हैं कि एक क्लास को लेने के लिए जज्ब करने के लिए किस तरीके से आप नौजवानों के साथ काम कर सकते हैं और अपनी क्लास को बेहतर बना सकते हैं। बर मोहम्मद वाल मोहम्मद सलावात। हो अब ये हाल है, हो सही बस गैप हो रहा है। खूब दुरूद भेजिए मोहम्मद वाले मोहम्मद पर। खूब इस ज़िम्न में कोई सवाल, बातें बहुत सारी थी लेकिन आपकी हिम्मत देख के मेरी हिम्मत जवाब दे गई है जी। कल नहीं बस आज आखिरी क्लास है मेरी, एक ही क्लास है अल्हम्दुलिल्लाह, खुशनसीबी है आपकी। हो